नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल चैत्र महिनाको 13 गते शुक्रबार, चैत्र शुक्ल पक्ष नवमी तिथि, तदनुसार मार्च 27 तारीक सन् 2026, नेपाल सम्वत 1146। सिंहदरबारमै फर्कियो संसद शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यसै प्रसंगलाई कार्यक्रमको शुरूआतमा लिँदैछौ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका 274 जना सदस्यले शपथ ग्रहण गरेका छन्। सिंहदरबार स्थित संघीय संसदको निर्माणाधीन बहुद्देश्य सभाकक्षमा सांसदहरूले शपथ ग्रहण गर्नुभएको हो। नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ गराउनुभयो। संघीय संसद सचिवालयका सहायक प्रवक्ता अनन्त प्रसाद कोइरालाले 273 जना सदस्यले हिजो दिउँसो 2 बजे निर्धारित समयमा नै शपथ ग्रहण गरेको तथा सो समयमा शपथ लिन छुटेका नवनिर्वाचित सदस्य रबिन महतोले सभाका ज्येष्ठ सदस्यको कार्यकक्षमा शपथ ग्रहण गरेको जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्यको निर्वाचन 2082 गत फागुन 21 गते सम्पन्न भएको थियो। प्रत्यक्षतर्फ 165 र समानुपातिकतर्फ 110 गरी 275 जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो। निर्वाचन आयोगले गत फागुन 5 गते राष्ट्रपति समक्ष प्रतिवेदन बुझायो। सोही दिन संघीय संसद सचिवालयमा निर्वाचन परिणामबारे जानकारी गराएपछि सचिवालयले शपथका लागि फागुन 12 गतेको समय तय गर्यो। शोभा मुजिम प्रतिनिधि सभाका 274 सदस्यले शपथ ग्रहण गर्नुभयो। यसअघि ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य केसीले बुधबार राष्ट्रपतिबाट शपथ लिनुभयो। संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको छ। सिंहदरबारमै फर्कियो संसद गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। संसद युवाको जिम्मामा शीर्षक दिँदै अन्नपूर्णले मुख्य समाचार छापेको छ। प्रतिनिधित्वका दृष्टिकोणले नयाँ संसद भव्य त छ नै, युवाको विविधतायुक्त उपस्थितिले इन्द्रेणी जस्तै सुन्दर बनेको छ। सुन्दरताले भरिपूर्ण संसदले विधि र नीति निर्माणमा पनि प्रभावकारी भूमिका निर्वाह गर्न सके संसदको यो कार्यकाल ऐतिहासिक बन्ने निश्चित छ। युवाको लोभलाग्दो उपस्थितिले जनतामा आशा र विश्वास पनि उस्तै छ। संसद युवाको जिम्मामा अन्नपूर्णको मुख्य खबर हो यो। अन्नपूर्णले कार्यकारी प्रमुखमा बालेनको उदय शीर्षकमा अग्रपृष्ठमै प्राथमिकताका साथ खबर बनाएको छ। मुलुकको 40 प्रधानमन्त्रीका रूपमा शपथ लिन लाग्नुभएका बालेन र बालेन शाह हिजो फरक पहिरनमा देखिनुभयो। प्राय कालो चस्मा र कालो कोटमा देखिने शाह यसपटक भिन्न शैलीमा प्रस्तुत हुनुभयो। सांसदको शपथ कार्यक्रममा उहाँले सेतो दौरा सरवालसँग कालो टोपी र कोट लगाउनु भएको थियो भने देब्रे छातीमा सिलाम साकमा सजाउनु भएको थियो। लिम्बू समुदायको मौलिक सांस्कृतिक बिम्ब र सुरक्षा कवचका रूपमा सिलाम साकमालाई लिइन्छ। 36 वर्षीय युवा बालेन्द्र नेपालमा संसदीय प्रक्रियाबाट चुनिनुभएका सबैभन्दा कान्छा प्रधानमन्त्री हुँदै हुनुहुन्छ। अभूतपूर्व रूपमा झण्डै 2/3 म्यान्डेट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेनका गतिविधिलाई राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि चासोका साथ हेरिएको छ। एकल बहुमत प्राप्त दलको प्रधानमन्त्रीका रूपमा शपथ लिनुहुने बालेनलाई ऐतिहासिक अवसरसँगै चुनौती पनि उत्तिकै रहेको छ। मन्त्री टुंगाउन राति अबेरसम्म बैठक उपशीर्षकमा अन्नपूर्ण लेख्छ। रासोपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच हिजो मध्यरातीसम्म मन्त्री परिषद टुंग्याउने विषयमा छलफल भएको थियो। सभामुखको टुंगो पनि लगाउने तयारी भएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री बालेन्द्रको आज शपथ रहेकाले गैरातीको छलफलपछि मन्त्री परिषदको टुंगो लाग्ने जनाइएको थियो। रासोपा केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री छनौटको तयारी अन्तिम चरणमा रहेको बताउनु भएको थियो। कार्यकारी प्रमुखमा बालेनको उदय अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। रासोपा संसदीय दलको नेतामा शाह शीर्षकमा गोर्खापत्रले पनि अग्रपृष्ठमा खबर छापेको छ। सिंहदरबारमा आज बालेनको इन्ट्री शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। प्रतिनिधि सभाको झण्डै दुई तिहाई सीटको बलमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ। निर्वाचनमै बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको रासोपाले हिजो संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्रीको शपथ लिने कानूनी बाटो खुलेको हो। सिंहदरबारमा आज बालेनको इन्ट्री नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। आन्दोलनमा अत्याधिक बल प्रयोग आयोगको भनाईलाई उद्धृत गर्दै गोर्खापत्रको अग्रपृष्ठमा खबर प्रकाशित छ। गत भदौ 23 र 24 गते नवयुवा जेएनजीको आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन सरकार र सुरक्षा निकायको गम्भीर लापरवाही मुख्य कारण रहेको छानबिन प्रतिवेदनले औल्याएको छ। घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले हिजो सार्वजनिक गरेको हो। उक्त प्रतिवेदनमा आन्दोलनका क्रममा अत्याधिक बल प्रयोगका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ लगायतलाई मुख्य दोषी ठहर गरी कार्यवाहीका लागि सिफारिश गरिएको छ। आयोगले ओली, लेखक र खापुङलाई मुलुकी फौजदारी संहिताको दफा 181 र 182 बमोजिम 3-10 वर्षसम्म कैद र 30,000 रूपियाँदेखि 1,00,000 रूपियाँसम्म जरिवानाको सिफारिश गरेको छ। प्रतिवेदनमा तत्कालीन गृह सचिव गोकर्ण मणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु हरियाल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख छविलाल रिजाल विरूद्ध समेत फौजदारी कसूरमा कार्यवाही सिफारिश गरिएको छ। त्यसै गरी काठमाडौँ प्रहरी कार्यालयका तत्कालीन प्रमुख राष्ट्रपति भवन तथा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षार्थ तैनाथ सुरक्षा अधिकारीहरूलाई सचेत तथा कार्यवाहीका लागि सिफारिश गरिएको छ। आन्दोलनमा अत्याधिक बल प्रयोग आयोगको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। यता कार्की आयोगको प्रतिवेदनप्रति कांग्रेस र एमालेको आपत्ति शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार छापेको छ। प्रतिपक्षी दल कांग्रेस र एमाले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गत 23 र 24 भदौको जेएनजी आन्दोलनको छानबिनबारे तयार गरेको प्रतिवेदनप्रति आपत्ति जनाएका छन्। 23 भदौको घटनाको व्याख्यात्मक विश्लेषण सहित फौजदारी कार्यवाहीमा सिफारिश गरिनु तर 24 घटनाबारे केही उल्लेख नहुनुप्रति दुवै दलले आपत्ति प्रकट गरेका हुन्। एमाले कार्की आयोगको प्रतिवेदन अस्वीकार्य भएको बताएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदन र सिफारिश पूर्वाग्रह र घृणाको राजनीतिको प्रकटीकरण भएको टिप्पणी गर्नुभएको छ। कानून जान्ने र बुझ्ने जो कोहीले कानूनका दफा र कसूर बीच कुनै मेल नै नखाने सिफारिश न्यायाधीश र प्रहरीको उच्च ओहदामा बसेर काम गरिसकेको मान्छेले गर्नै नसक्ने भन्दै ओलीले बदनाम गर्ने चरित्र हत्या गर्ने उद्देश्य राखेर प्रतिवेदन आएको बताउनुभयो। कार्की आयोगको प्रतिवेदनप्रति कांग्रेस र एमालेको आपत्ति नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। कार्की आयोगको प्रतिवेदनमा नेपाल बारको असहमति शीर्षकमा नागरिकले पनि खबर बनाएको छ। जेएनजी आन्दोलनका क्रममा भएको दमन र क्षतिको छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले तयार पारेको प्रतिवेदन विवादमा परेको छ। कार्की आयोगको प्रतिवेदनमा उल्लेख गरेका विषयहरू विवादित र एकपक्षीय रहेको भन्दै विभिन्न समूह व्यक्ति र राजनैतिक दलहरूले आपत्ति जनाइरहेका बेला नेपाल बार एसोसिएशनले पनि बुधबार उक्त प्रतिवेदनमाथि असहमति जनाएको छ। संचार माध्यमहरूबाट अनौपचारिक रूपमा प्रतिवेदन सार्वजनिक भएपछि बसेको बारको आकस्मिक बैठकले स्वतन्त्र न्यायपालिका कानून व्यवसाय लगायत क्षेत्रमा गरेको टिप्पणीमाथि असहमति प्रकट गरेको हो। कार्की आयोगको प्रतिवेदनमा नेपाल बारको असहमति नागरिकको भित्री पृष्ठको समाचार हो यो। एसियाली मुलुकमा इन्धन अभाव, नेपालका उपभोक्तामा पनि चिन्ता। कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। पश्चिम एसियामा जारी युद्धका कारण विश्वका विभिन्न मुलुकले विद्यालय एवं विश्वविद्यालय बन्द गर्नेदेखि सातामा चार दिन मात्र कार्यालय सञ्चालन गर्नेसम्म गरिरहेका छन्। युद्धको प्रभाव नेपालका भान्सादेखि बजारसम्म पर्दै गएको छ। नेपालका उपभोक्तामा पनि चिन्ता बढ्न थालेको छ। संघ मूलका श्री देउराली स्टोर र रोनिस जनरल स्टोरका संचालक अझै पनि ग्यास सहज रूपमा उपलब्ध नभएको बताउनुहुन्छ। श्री देउराली स्टोरले श्री ग्यास र रोनिस जनरल स्टोरले हिमाल ग्यास बिक्री गर्दै आएका छन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थ एवं ग्यासको सहज आपूर्ति गराउन आगामी तीन महिनासम्मको योजना बनाइसकेको बताउनुभयो। परिमाण भन्दा मूल्यमा समस्या हो, ग्यास सहज भइसकेको छ। उहाँले भन्नुभयो, कृत्रिम अभाव हुँदा दिनको अधिकतम 2.5 लाखसम्म सिलिण्डर खपत भएको थियो, अहिले 1.5 लाखमा झरिसकेको छ। नेपाल आयल निगमले अभाव नरहेको दावी गर्दै आए पनि एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले खुद्रा पसलमा सहजै ग्यास पाउने अवस्था आइ नसकेको बताउनुभयो। एसियाली मुलुकमा इन्धन अभाव, नेपालका उपभोक्तामा पनि चिन्ता। कान्तिपुरको अग्र पृष्ठको समाचार हो यो। सरकारले भाड़ा नबढ़ाए आफै समायोजन गर्ने यातायात व्यवसायीको चेतावनी शीर्षकमा राजधानीले समाचार छापेको छ। इन्धनमा चरको मूल्य वृद्धि भएको लामो समय भइसक्दा पनि सरकारले भाड़ा समायोजनमा कुनै चासो नदेखाएको भन्दै यातायात व्यवसायीले सरकारले नबढ़ाए आफै भाड़ा समायोजन गर्ने चेतावनी दिएका छन्। सरकारले भाड़ा नबढ़ाए आफै समायोजन गर्ने यातायात व्यवसायीको चेतावनी राजधानीको भित्री पृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश। फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। कोशीमा बर्ड फ्लू, 55,000 भन्दा बढ़ी पंक्षी नष्ट शीर्षकमा गोर्खापत्रको अर्थपृष्ठमा समाचार छ। कोशी प्रदेशको पोल्ट्री व्यवसाय बर्ड फ्लू संक्रमणका कारण थप धराशायी बनेको छ। झापा, मोरङ र सुनसरीका 13 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएपछि संक्रमण नियन्त्रणका लागि ठूलो परिमाणमा कुखुरा, हाँस, अण्डा र दाना नष्ट गरिएको छ। सरकारी निकायले संक्रमण थप फैलिन सक्ने आकलन सहित निगरानी र ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिरहेको छ, तर संक्रमण नियन्त्रणमा भने आइसकेको छैन। कोशीमा बर्ड फ्लू 55,000 भन्दा बढ़ी पंक्षी नष्ट गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। वन क्षेत्रबाट 11 करोड़ कारोबार शीर्षकमा कारोबारले समाचार छापेको छ। रोल्पाका वन क्षेत्रबाट जिल्लाका कृषकहरूले झण्डै 11 करोड़ बराबरको कारोबार गरेको पाइएको छ। चालू आर्थिक वर्ष 2082-83 पुष मसान्तसम्मको अवधिमा जिल्लामा कृषकले करिब 10,89,67,000 बराबरको कारोबार गरेको डिभिजन वन कार्यालय रोल्पाले जनाएको छ। वन क्षेत्रबाट 11 करोड़ कारोबारको भित्री पृष्ठको समाचार हो यो। सल्यानमा अदुवा उत्पादनमा वृद्धि शीर्षकमा नयाँ पत्रिकाले समाचार बनाएको छ। विगतका वर्षहरूमा बिक्री नभएर निराश बनेका सल्यानका अदुवा किसानहरू पछिल्लो 2 वर्ष यता अदुवाले राम्रो मूल्य पाउँदा हर्षित भएका छन्। सल्यानमा अदुवा उत्पादनमा वृद्धि नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। आज र भोलि वर्षा र हिमपातको सम्भावना शीर्षकमा अन्नपूर्णले खबर बनाएको छ। आज र भोलि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको हिमाली भागमा आंशिक बादल, पहाड़ी भागमा साधारणतया बादल र तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हावाहुरी, असिना र मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यसै गरी भोलि दिउँसो कोशी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी मधेस, बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाड़ी भागको थोरै स्थानहरूमा मेघगर्जन सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। आज र भोलि वर्षा र हिमपातको सम्भावना अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। र खार्ग टापुमा अमेरिकी आक्रमणको त्रास, सुरक्षा बढ़ाउँदै इरान शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। इरानले आफ्नो प्रमुख तेल प्रशोधन तथा निर्यात केन्द्र खार्ग टापुमा सुरक्षा व्यवस्था सुदृढ बनाउँदै लगेको अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी सुरक्षा वृत्तमा यस टापु कब्जा गर्ने विषयलाई लिएर बहस चलिरहेका बेला इरानले सुरक्षा व्यवस्था बलियो बनाउन लागेको हो। यसअघि इरानका एक वरिष्ठ अधिकारीले इरानका शत्रुहरूले खार्ग टापु आक्रमण गर्ने योजना बनाइरहेको गोप्य रिपोर्ट मिलेको बताउनु भएको थियो। खार्ग टापुमा अमेरिकी आक्रमणको त्रास, सुरक्षा बढ़ाउँदै इरान, कान्तिपुरको समाचारको शीर्षक हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।